بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على سيد الأنبياء والمرسلين، سيدنا ونبينا وحبيبنا وشفينا محمد وآله وأصحابه أجمعين. أما بعد، فإن خير الكتاب كتاب الله، وأحسن الهدي هدي محمد صلى الله تعالى عليه وسلم، وخير الأمور عوازمها، وشر الأمور محدثاتها، وكل محدثة بدعة، وكل بدعة ضلالة، وكل ضلالة في النار. عن عبد الله بن عمرو بن العاص رضي الله تعالى عنهما قال: قال النبي صلى الله تعالى عليه وسلم: الراحمون يرحمهم الرحمن تبارك وتعالى، ارحموا من في الأرض يرحمكم من في السماء. وبالسند المتصل منا إلى الإمام الهمام الحافظ الحجة أمير المؤمنين في الحديث أبي عبد الله محمد بن إسماعيل البخاري رحمه الله تعالى ونفعنا بعلومه، قال: باب قول الله: وندعو الموازين القسط ليوم القيامة، وأن أعمال بني آدم وقولهم يوزن. وقال مجاهد: القسطاس والعدل بالرومية. ويقال: القسط مصدر المقسط عادل فهو الجائر. به قال: حدثنا أحمد بن أشكاب قال: حدثنا محمد بن فزيل عن عمارة بن القعقاع عن أبي زرعة عن أبي هريرة رضي الله تعالى عنه وعنه قال: قال النبي صلى الله تعالى عليه وسلم: كلمتان حبيبتان إلى الرحمن، خفيفتان على اللسان، ثقيلتان في الميزان، سبحان الله وبحمده سبحان الله العظيم. یہ بخاری شریف کا آخری باب ہے جو ابھی آپ کے سامنے پڑھا گیا. پہلے جو روایت میں نے آپ کے سامنے حضرت عبداللہ ابن عمرو بن عاص رضی اللہ تعالیٰ عنہما کی پیش کی، وہ حدیث مسلسل بالاولیت ہے، جس میں ہر راوی نے اپنے مروی عنہ اور ہر شاگرد نے اپنے استاد سے سب سے پہلے یہی حدیث سنی. میں نے اپنے شیخ و مرشد شیخ الحدیث حضرت مولانا محمد زکریا صاحب کا ندوی مہاجر مدنی رحمۃ اللہ علیہ سے سب سے پہلے یہ روایت سن ہجری 1387 ماہ رجب میں سنی، آج سے گویا 50 سال پہلے. حضرت نے اپنے استاد و شیخ حضرت مولانا خلیل احمد صاحب سہارنپوری رحمۃ اللہ علیہ سے اور انہوں نے حضرت مولانا عبدالقیوم صاحب بڈھانوی رحمۃ اللہ علیہ سے، جو حضرت مولانا عبدالحی صاحب رحمۃ اللہ علیہ کے صاحبزادے تھے، اور انہوں نے حضرت مولانا شاہ محمد اسحاق صاحب دہلوی رحمۃ اللہ علیہ سے، اور انہوں نے اپنے نانا حضرت شاہ عبدالعزیز صاحب دہلوی رحمۃ اللہ علیہ سے، اور انہوں نے اپنے والد بزرگوار حضرت شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ سے سب سے پہلے یہ روایت سنی. آگے کی سند رسالہ الفضل المبین فی المسلسل عن النبی فی الحدیث المسلسل عن النبی الامین صلی اللہ علیہ وسلم، جو حضرت شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ کا رسالہ ہے، مسلسلات کے نام سے معروف ہے، اس میں دیکھی جا سکتی ہے. ये बाब जो इमाम बुखारी रहमतुल्लाह अलैह ने कायम किया, ये बुखारी शरीफ का आखिरी बाब है। बुखारी शरीफ का नाम अलजामिउल मुस्नदुस सहीहुल मुख्तसर मिन उमूर रसूलिल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम व सुननिही व अय्यामिही। इमाम बुखारी रहमतुल्लाह अलैह ने 16 साल के अरसे में इस किताब को मुरत्तब फरमाया है। 6 लाख अहादीस में से इंतखाब करके 1 लाख अहादीस को पहले उन्होंने अलग किया और फिर उनमें भी सनद के एतबार से जो ज़्यादा सही थी उनका इंतखाब किया और हर हदीस को किताब में दर्ज करने से पहले ताज़ा गुसल फरमा कर 2 रकात सलातुल इस्तिखारा पढ़कर उसकी सनदों में गौर करके जो सबसे ज़्यादा सही हुआ करती थी उसको इन्होंने किताब के अंदर शामिल किया। इस तरह गोया इस किताब को इन्होंने मुरत्तब किया है और ये उसी का आखिरी बाब है। बाब कौलिल्लाह व नदउल मवाज़ीन अल-क़िस्त लियौमिल क़ियामा। इस बाब को कायम करने का मकसद और गर्ज़ क्या है, इस सिलसिले में 2 कौल बयान किए जाते हैं। एक तो हाफिज़ इब्न क़य्यिम रहमतुल्लाह अलैह का है और हमारे अकाबिर में से हज़रत शाह अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह का है। वो फरमाते हैं कि इस बाब को कायम करने से मकसूद इमाम बुखारी रहमतुल्लाह अलैह तिलावत और मतलू के दरमियान के फ़र्क को वाज़ह करना चाहते हैं, क्योंकि ये वो मसला था जिसमें इमाम बुखारी रहमतुल्लाह अलैह को आजमाया गया, इब्तिला पेश आया। जब आप नशापुर तशरीफ ले गए थे वहाँ बड़ा इस्तकबाल हुआ, आपका हल्का इधर से कायम हुआ, पूरा नशापुर वह आपसे हदीस हासिल करने के लिए टूट पड़ा। उस मौके पर बड़ी मजलिस में एक आदमी ने आपसे पूछा था माता कुलो फिल अफजिल कुरान। उस जमाने में ये मसला अहले इल्म के दरमियान मौजूए बहस बना हुआ था। उससे कुछ ज़माना पहले एक और मसला अहले इल्म के दरमियान मौजूए बहस बना था जिसमें यह है कि कुरान पाक जो अल्लाह तबारक व तआला का कलाम है वो मखलूक है या गैर मखलूक। मोतज़िला एक गिरोह था जिनके ऊपर अकलियत का गलबा था। मामूनुर रशीद अब्बासी ने अपने दौरे खिलाफत में अहले यूनान के उलूम अकलिया को यूनानी ज़बान से अरबी में जब मुंतकिल किया, मंतिक और फलसफे वाली किताबें अरबी ज़बान में मुंतकिल हुई, तो उनसे उनको पढ़ने के बाद बहुत सारी ऐसी बहसें इस्लामी अहकाम और अकायद से मुतालिक मुसलमानों के अंदर आम हुई और कुछ ऐसे लोग गोया पैदा हुए जिन्होंने इस्लामी अहकाम और अकायद को अक्ल की तराजू में तोड़ना चाहा। एक मुस्तकिल जमात मोतज़िला की, जैसा कि आपने शरह अकायद के अंदर पढ़ा होगा, वो उनका तो ख़ास गोया तुर्र इम्तियाज ही था कि वो हर चीज़ को अक्ल ही से जांचने की कोशिश करते थे। कोई भी हुक्म शरी हो, कोई अकीदा हो, अगर अकली एतबार से अकल उसको कबूल करने से इनकार करती तो वो उसको उसमें तावील कर लिया करते थे। चुनांचे ये उसी की वजह से बहुत सारे मसाइल पैदा हुए। कुरान जो अल्लाह का कलाम है, कलाम ये मुतकल्लिम की सिफत हुआ करता है। ये मसला आपने शरह कायद के अंदर तफसील से पढ़ा है। तो बहरहाल मोतज़िला का नज़रिया ये था, अल्लाह ताला को वो जो मुतकल्लिम मानते थे वो इस तरह कि गोया अल्लाह तबरक व तआला ने कलाम को पैदा फरमाया। किसी चीज़ में कलाम को पैदा करते हैं, उसकी वजह से अल्लाह सिफत कलाम से गया मुत्तसिफ हैं, खुद सिफत कलाम अल्लाह तबरक तआला की ज़ात आली के साथ कायम है एहसान है, और इसीलिए वो कलाम को मखलूक मानते थे। कुरान जो अल्लाह का कलाम है उसको भी वो मखलूक करार देते थे। ये मसला उस ज़माने में छिड़ा, और चूंकि अरबाब इख्तदार के यहाँ मुतज़िला का नज़रिया रखने वाले लोगों को बड़ा क़ुर्ब और इख्तिसास हासिल था, आम तौर पर उस ज़माने के अंदर वज़ारत और दीगर ओहदों के ऊपर यही लोग कायम थे, उसकी वजह से इस मसले में और ज़्यादा शिद्दत पैदा हुई। बहरहाल अहले सुन्नत वल जमात की तरफ से इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह ने अहले सुन्नत के मौक़िफ को बड़ी क़ुव्वत के साथ पेश करते हुए फरमाया, कुरान अल-कुरान कलामुल्लाह है गैर मखलूक, तो कुरान अल्लाह का कलाम है, वो मखलूक नहीं है, बल्कि ये तो अल्लाह तबारक तआला की सिफत है। जैसे अल्लाह तबारक तआला की ज़ात कदीम है, ऐसे ये सिफत भी कदीम है और अल्लाह तबारक तआला की ज़ात के साथ कायम है। बहरहाल ये मसला उस ज़माने में मौजूद बहस रहा। कुछ दिनों तक अहले सुन्नत और अहले हक को आजमाइश से गुजरना पड़ा, एक दिन अल्लाह तबारक तआला ने सारे बादल छटा दिए और फिर अहले सुन्नत वल जमात की मौकिफ और मसलक को अल्लाह तबारक तआला ने गोया लोगों के अंदर आम किया और उसी को गलबा हुआ। इसी मसले के बाद फिर ऐसी चीज़ें जब ज़ेर बहस आती हैं तो फिर और भी बहुत सारे उमूर गोया इसमें आ जाते हैं। बाद में इसी मसले के अंदर अहले सुन्नत वल जमात और इमाम अहमद इब्न हंबल रहमतुल्लाह अलैह के जो मानने वाले थे, उनने भी हर गिरोह के अंदर कुछ ऐसे हजरात होते हैं जो गुलू का शिकार होते हैं। चुनांचे हनाबिला में भी बाद लोग जो गुलू का शिकार थे, कुरान अल्लाह ताला का कलाम वो गैर मखलूक हैं, तो अब वो कुरान पाक जिन अवराक के अंदर लिखा जाता है उसके जो हरूफ हैं वो रोशनाई वो सब उसको भी वो लोग जो है गैर मखलूक कहते थे। और गोया आदमी जब अपनी ज़बान से उस कुरान पाक को अदा करेगा, तिलावत करता है, तो आदमी की ज़बान से निकलने वाले ये अल्फाज जो हैं जो कुरान की तिलावत की शक्ल में लोगों के कानों तक पहुँचते हैं, उनको भी वो लोग गैर मखलूक और कदीम कहते थे। ये मसला इमाम बुखारी रहमतुल्लाह अलैह के ज़माने में छिड़ा, और उस ज़माने में जो अहले हक में जो थे मुहक्किकीन, उन्होंने इस मसले को वाज़ह करते हुए फरमाया कि कुरान जो अल्लाह का कलाम है, अल्लाह ताला की सिफत जो अल्लाह ताला की ज़ात के साथ कायम है, वो तो कदीम है गैर मखलूक है, लेकिन अल्लाह के इस कलाम को बंदे जब अपनी ज़बान से अदा करेंगे पढ़ेंगे, मसलन सूरह फातिहा है, अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौमिद्दीन, मैं आपके सामने पढ़ रहा हूँ, ये मेरी ज़बान से ये कलिमात अदा हो रहे हैं, कलाम तो अल्लाह का है लेकिन उस कलाम को मैं अपनी ज़बान से अदा कर रहा हूँ, तो मेरी ये अदायगी और मेरे ये अल्फाज, चूँकि मैं खुद मखलूक हूँ तो मेरे अल्फाज भी मखलूक हैं। एक बात वाज़ह चीज़ थी, लेकिन बहरहाल गुलू करने वालों ने इस मसले को जो है उलझा दिया, और जो है वो लोग उसको भी गोया ये कहने के लिए लफ्ज़ी बिल कुरान मखलूक, ये जुमला वैसे इमाम अहमद बिन हंबल रहमतुल्लाह अलैह इस कलमे के बोलने को मुनासिब करार नहीं देते थे, बिदअत से ताबीर करते थे, इसलिए उसके अंदर जो है मानवीय एतबार से एक ऐसा पहलू भी निकलता है जिससे अहले बातिल अपने मौकिफ को मजबूत कर सकते हैं, इसलिए इमाम साहब ने इसकी इजाज़त नहीं दी थी। लेकिन बहरहाल मसले को वाज़ह करने के लिए ये बात कि भाई अल्लाह के इस कलाम को जब बंदे अपनी ज़बान से अदा करेंगे तो बंदों का उसको अदा करना और बंदों का उसको पढ़ना, बंदों की ज़बान से निकलने वाले ये अल्फाज, ये खुद बंदों का फैल होने की वजह से जिस तरह बंदे जो हैं वो मखलूक हैं, उनके सारे अफ़ाल भी मखलूक हैं, और उन्हीं में एक फैल उनका ये तिलावत वाला और तलफ़ुज़ वाला वो भी मखलूक ही है। बहरहाल جب امام بخاری رحمت اللہ علیہ کا جو ہے حلقہ درس نیشاپور میں قائم ہوا اور لوگ جو ہے اس پر ٹوٹ پڑے, اس موقع پر ہر جگہ پر ایسے فتنہ پرداز لوگ ہوتے ہیں. ایک آدمی نے بھری مجلس میں امام صاحب سے سوال کیا, ما تقول فی لفظ القرآن؟ تو امام بخاری رحمۃ اللہ علیہ نے اس زمانے میں وہ جملہ جو مشہور تھا, لفظ بالقرآن مخلوق, جس کے تکلم کے متعلق امام احمد بن حنبل سے اس کے تکلم کو جو بدعت قرار دیا گیا, وہ جملہ تو استعمال نہیں کیا, لیکن جواب میں فرمایا القرآن کلام اللہ غیر مخلوق و افعالنا کلہا مخلوقۃ و الفاظنا من افعالنا, کہ قرآن جو ہے وہ تو اللہ کا کلام ہے, اللہ کی صفت ہے, وہ تو مخلوق نہیں. البتہ ہمارے جتنے بھی افعال ہیں چونکہ ہم مخلوق ہیں, انکم وما تعملون, قرآن میں بھی آیا خلقکم وما تعملون, آگے امام بخاری رحمۃ اللہ نے اگلے ابواب میں اس کو عنوان میں بھی ذکر کیا ہے. تو بہرحال گویا امام بخاری رحمۃ اللہ علیہ فرماتے ہیں کہ ہمارے افعال جیسے ہم مخلوق ہیں, ہمارے افعال بھی مخلوق ہیں, اور یہ الفاظ جو ہم اپنی زبان سے ادا کرتے ہیں کیونکہ وہ ہمارے افعال ہیں اس لیے وہ بھی مخلوق ہیں. بہرحال بات تو وہی تھی, بس اس آدمی نے کہا دیکھو انہوں نے جواب میں کہا لفظ بالقرآن ہے مخلوق, بنانا کہ یہ جملہ امام صاحب نے اپنی زبان سے ادا نہیں کیا تھا. البتہ اس میں کوئی شبہ نہیں کہ اس جملے کے ذریعے سے جس چیز کو پیش کیا جاتا ہے وہ مفہوم اس عبارت کے ذریعے سے انہوں نے کہا تھا, اور جملہ اس لیے استعمال نہیں کیا کہ اس میں وہ دوسرا پہلو تھا, اس سے وہ بچنا چاہتے تھے. بہرحال بات لوگوں میں یہ بات چل پڑی اور گویا یہ بات عام ہو گئی کہ یہ لفظ بالقرآن مخلوق کہتے ہیں, اور اس کی وجہ سے وہاں جو ہے امام صاحب کے خلاف, امام بخاری رحمۃ اللہ علیہ کے خلاف ایک پورا ماحول پیدا ہو گیا, لوگوں میں اشتعال ہوا اور گویا ان کو وہاں سے نکالا گیا, نکلنا پڑا. اور یہی وہ مسئلہ تھا جس کی وجہ سے ان کو آزمائش کا شکار ہونا پڑا. یہاں کتاب التوحید میں جہاں انہوں نے عقائد کے مختلف مسائل کو موضوع بحث بنایا ہے, کلام باری کے مسئلے کے سلسلے میں بھی انہوں نے کئی ابواب قائم کیے ہیں, چونکہ وہ خود اس مسئلے میں آزمائش کا شکار ہو چکے تھے, اس لیے وہ اس مسئلے کو مختلف انداز میں اور مختلف پہلوؤں سے واضح کرنا چاہتے تھے, اس لیے انہوں نے کئی ابواب میں اس کو مختلف انداز سے پیش کیا ہے. یہ آخری باب بھی جو قائم کیا ہے بقول حافظ ابن قیم اور حضرت علامہ انور شاہ کشمیری رحمۃ اللہ علیہ کے, اس کا مقصد بھی تلاوت اور متلو کے درمیان فرق کو واضح کرنا ہے کہ بھائی قرآن کی جب بندہ تلاوت کرے گا, قرآن جو ہے جس کی تلاوت کی جا رہی ہے, بندے کا فعل تلاوت جس پر واقع ہو رہا ہے, جو مفعول بھی بن رہا ہے, وہ تو اللہ کا کلام ہے, وہ تو غیر مخلوق ہے. البتہ بندے جب اپنی زبان سے اس کی تلاوت کر رہے ہیں اور اس کے الفاظ کو ادا کر رہے ہیں تو بندوں کا یہ تلفظ جو ہے وہ مخلوق ہے. یہی گویا فرق بتلانے کے لیے, اور یہ ندا الموازین القسط گویا اس باب کو قائم کر کے امام بخاری بتلانا چاہتے ہیں آگے, ان اعمال بنی آدم و قولہم یوزن, انسانوں کے اعمال اور ان کے اقوال تولے جائیں گے, جب اقوال تولے جائیں گے تو اقوال میں ان کا پہلے تلاوت بھی ہے, وہ بھی گویا ترازو کے اندر تولا جائے گا, چونکہ وہ بندے کا فعل ہے اس لیے تولا جائے گا. رہا قرآن جو اللہ کا کلام ہے, بھلا اس کے تو تولنے کا کہاں سوال پیدا ہوتا ہے. اس طرح امام بخاری گویا اس باب کو قائم کر کے اسی مسئلے کو واضح کرنا چاہتے ہیں. یہ تو گویا ایک رائے ہے اس باب کی, غرض کیا ہے, مقصد کیا ہے اس سلسلے میں. اور دوسری رائے جس کو عام شراح نے اختیار کیا ہے باب کے غرض اور مقصد کے سلسلے میں, وہ یہ ہے کہ یہاں امام بخاری رحمۃ اللہ علیہ میزان کے قائم کرنے اور اعمال کے وزن کو ثابت کرنا چاہتے ہیں, بتلانا چاہتے ہیں, چونکہ یہ مسئلہ جب عقائد, چونکہ اس کتاب میں, کتاب التوحید میں امام بخاری رحمۃ اللہ علیہ, یہ کتاب ये बाब जिस किताब का एक हिस्सा है, आखिरी बाब है, वो किताब किताब तौहीद। और जैसा कि आम नुस्खों के अंदर नसफी का नुस्खा इतना ही है किताब तौहीद, और आम तौर पर नुस्खों में इसी तरह उसको पेश किया गया है, लेकिन मुस्तमली का नुस्खा है किताब तौहीद वर्रद्द अला जहमियत वगैरह। जहमिया एक फ़िरका था इब्तिदाए इस्लाम के अंदर, जिसकी नस्बत जहम इब्न सफवान की तरफ थी, जो आम तौर पर बारी ताला की सिफात का इनकार करता था, क्योंकि वो समझते थे कि बारी ताला जिस तरह कदीम है उसकी सिफात भी कदीम हैं। अगर बारी ताला के लिए हम सिफात को साबित करेंगे तो तअद्दुद खुदमा गोया कई खुदाओं को मानना लाजिम आएगा, ये भी उनका एक नज़रिया था। तो बहरहाल वो लोग सिफात का इनकार करते थे। इमाम बुखारी रहमतुल्लाह अलैह ने किताब तौहीद के अंदर गोया अल्लाह तआला की मुख्तलिफ सिफात को साबित किया है, क्योंकि ये सारे मसाइल अकाइद से ताल्लुक़ रखते हैं। वे इमाम बुखारी ने इस किताब तौहीद के अबवाब के अंदर इस बात का भी अहतमाम किया कि हर बाब के तर्जमे में और उन्वान के अंदर वो कुरान की एक या चंद आयतें भी पेश करते हैं, चूँकि मसला अकाइद का है और अकीदे को साबित करने के लिए दलीलें कतई का होना ज़रूरी है। इसलिए उन्होंने यहाँ पर किताब तौहीद के अंदर कायम किए गए तमाम अबवाब में ख़ास तौर पर आयत कुरानिया को भी पेश करने का अहतमाम किया। बहरहाल एक मसला ये था कि क़यामत के रोज़ अल्लाह तबारक व तआला तराजू कायम करेंगे और उस तराजू के ज़रिए से बंदों के आमाल को तोला जाएगा, उनका फ़र्क गोया जाहिर किया जाएगा, किसके आमाल वज़नी हैं, किसके हल्के हैं, किसके पास ज़्यादा हैं, किसके पास कम हैं, उसी को गोया जाहिर करने के लिए ये तराजू कायम की जाएगी। और इस तराजू के कायम करने के सिलसिले में कुरान पाक में और अहादीस के अंदर बहुत सारे नुसूस मौजूद हैं, और कुरान और अहादीस के इन्हीं नुसूस को सामने रखते हुए अहले सुन्नत व जमात का ये मुत्तफ़ा अकीदा है कि बाकायदा क़यामत के रोज़ एक तराजू होगी। हम जैसे उर्दू में जिसको तराजू कहते हैं, अरबी में उसी को मीज़ान कहा जाता है, और उसी की जमा मवाजीन है। तो गोया जैसे तराजू होती है और तराजू के ज़रिए से उसके अंदर तोली जाने वाली या उसके ज़रिए से नापी जाने वाली चीज़ की कमी बेशी और उसका वज़न और हल्का होना मालूम होता है, तो इसी तरह क़यामत के रोज़ बाकायदा एक तराजू कायम की जाएगी, रखी जाएगी, और उस तराजू के ज़रिए से बंदों के आमाल का फ़र्क वाज़ह किया जाएगा, उसी को वज़न आमाल से ताबीर किया गया है। तो अब ये मसला जब आया तो ये मुतज़िला फ़िरका, जैसा कि मैंने अभी अर्ज़ किया था कि वो हर चीज़ को अक्ल ही से समझने की कोशिश करता है, तो उन्होंने ये कहा कि भैया आमाल को तोलने की ये तराजू जब लफ्ज़ का बोला गया है, कुरान के अंदर बहुत सारी आयतें हैं जहाँ तराजू का लफ्ज़ इसी मकसद के लिए आया है, और अहादीस के अंदर भी, तो वहाँ तराजू बोलकर बाकायदा वो एक आला, एक पैमाना जिसके ज़रिए से चीज़ों को नापा जाता है, वो मुराद नहीं है, बल्कि मुराद यहाँ पर यह है कि अल्लाह ताला क़यामत के रोज़ अदल और इंसाफ से काम लेंगी। अल्लाह ताला की सिफत अदल के उस जहूर, सिफत अदल के जहूर को ताबीर करने के लिए इस्तेमाल किया गया लफ्ज़ मीज़ान को, कि हम गोया तराजू कायम करेंगे, इसलिए कि आमाल एक ऐसी चीज़ है जो तराजू में रखकर तोली नहीं जा सकती। उस ज़माने के अंदर जैसा कि आपने मंतिक में पढ़ा होगा, मनातिकान अजना से आलिया कायम की हैं, और उसके अंदर फिर बहुत सारी चीज़ों को, तमाम मौजूदात को गोया हर मौजूद चीज़ के लिए उन्होंने दो जिनसे बतलाई हैं, जौहर और अर्ज। एक तो वो चीज़ जो ख़ुद कायम है अपनी ज़ात से, यानी वो अपने कायम होने में किसी दूसरे के ताबे नहीं है, ये माइक है, वो अपनी ज़ात से कायम है। ये फूलों का ये जो है ये गुलदस्ता रखा हुआ है, वो अपनी ज़ात से कायम है, उसके
وہ اپنے قیام میں کسی دوسری چیز کے تابع نہیں ہیں. بعض چیزیں وہ ہوتی ہیں جو دوسرے کے تابع ہوتی ہیں, جیسے پھولوں کے اندر جو رنگ ہے, رنگ اس کا سرخ ہونا, اس کا سفید ہونا, یا جیسے کہ یہ ڈیسک ہے, ڈیسک کا لمبا ہونا, چوڑا ہونا, اونچا ہونا. تو لمبائی اور چوڑائی یہ ایک ایسی چیز ہے جو خود قائم ہو سکتی, خود پائی نہیں جا سکتی. لمبائی اور چوڑائی جب بھی کہیں پائی جائے گی کسی چیز کے ضمن میں, میں آپ کو کوئی الگ چیز نکال کر کے بتاؤں کہ یہ لمبائی ہے, نہیں. لمبائی سمجھانے کے لیے مجھے کسی نہ کسی چیز کا سہارا لینا پڑے گا کہ دیکھو یہ ہے لمبائی, یہ ہے چوڑائی, یہ ہے اونچائی. الگ سے لمبائی نکال کے آپ کو بتائی نہیں جا سکتی. گویا معلوم ہوا یہ وہ چیز ہے جو خود الگ سے اس کا وجود نہیں ہے, دوسری چیزوں کے ضمن میں اس کے اندر رہ کر پایا جاتا ہے. اور جو چیزیں خود قائم ہیں ان کو جوہر کہتے ہیں. تو کہتے ہیں اعمال جو ہیں وہ اعراض ہیں. یہ کو معتزلہ کے اعراض کیوں ہیں؟ بھائی جیسے میں بول رہا ہوں, میرے بول, ہم اور آپ نماز ادا کریں گے. ابھی آپ نے اور ہم نے مغرب کی نماز ادا کی, تو مغرب کی نماز کے لیے جو اعمال ہم نے کیے, چونکہ نماز جو ہے چند ارکان کا مجموعہ ہے, ہم نے تکبیر تحریمہ کہنے کے بعد قیام کیا, قیام کے اندر قرات کی, رکوع کیا, سجود کیا, وہ کچھ اعمال ہم نے انجام دیے, وہ اعمال ہمارے ساتھ قائم. ہماری نماز کو ہم کیا الگ کر کے بتلا سکتے ہیں؟ کسی نمازی کی نماز کے متعلق اس کی ذات سے نماز کو الگ کر کے یہ اس کی نماز ہے؟ نہیں. وہ تو کوئی پڑھنے والا جب پڑھ رہا ہوگا اس کی طرف اشارہ کر کے انہیں اعمال کو, افعال کو جو ادا کر رہا ہے انہیں کو گویا بتلا کر کے سمجھایا جائے گا کہ یہ ہے نماز. نماز کا اپنا کوئی الگ سے وجود نہیں ہے. جب الگ سے وجود نہیں تو اس کو ترازو میں کیسے رکھیں گے اور تولا کیسے جائے گا؟ یہ کہنے کا حاصل یہ ہے. وہ کہتے ہیں اعراض کے قبیل سے ہے اس لیے اس کا تولنا ممکن نہیں. اس لیے یہاں جہاں قرآن میں ترازو کا تذکرہ آیا ہے تو ترازو کا حقیقی معنی جو ہم سمجھتے ہیں کہ اس کے اندر دو پلڑے ہوتے ہیں, کانٹا ہوتا ہے, وہ مراد نہیں, بلکہ اللہ تعالیٰ انصاف سے کام لیں گے. اسی کو ان نصوص کے اندر ترازو سے تعبیر کیا گیا. اور دوسری دلیل ان کی عقلی یہ بھی ہے کہ بھائی ترازو کے ذریعے سے کسی چیز کی کمی بیشی معلوم کرنے کی ضرورت اس کو ہوتی ہے جو نہیں جانتا. ہمارے سامنے کچھ چیزیں ہیں, ہم معلوم کرنا چاہتے ہیں کہ یہ کتنی ہے, 2 کلو ہے, 5 کلو ہے, ہم نہیں جانتے. تو ہم جاننے کے لیے اس کو ترازو میں رکھیں گے, پتا چلا. اللہ تعالیٰ کو تو ہر چیز کا علم ہے, اس کو کیا ضرورت پیش آئی ترازو قائم کر کے اعمال کی کمی بیشی کو معلوم کرنے کی. جو چیز وہ جانتا ہے کائے کو اس کے لیے ساری چیز عمل کیا جائے گا. گویا یہ ان کی عقلی دلیلیں تھیں. بہرحال اسی وجہ سے وہ ترازو بات ہے ایسا نہیں, بلکہ یہ لفظ جو آیا قرآن اور حدیث میں اس سے مراد اللہ انصاف کریں گے. بس اللہ تعالیٰ کے انصاف کو گویا تعبیر کرنے کے لیے قرآن اور حدیث کے اندر لفظ میزان اور اعمال کے لیے لفظ وزن کا استعمال کیا گیا. اس کے برخلاف اہل سنت و جماعت میں کہتے ہیں کہ نہیں, قرآن اور حدیث میں لفظ میزان جو آیا اس کا جو مطلب تم لیتے ہو گویا مجازی معنی, وہ مراد نہیں ہے بلکہ حقیقی معنی. باقاعدہ قیامت کے روز جیسے دنیا میں چیزوں کو تولنے کے لیے اور چیزوں کی کمی بیشی معلوم کرنے کے لیے اور ان کو ناپنے کے لیے ترازویں ہوا کرتی ہیں, باقاعدہ قیامت کے روز اللہ تعالیٰ ترازو قائم کریں گے اور ان ترازو کے ذریعے سے اعمال کو ناپا اور تولا جائے گا. تو گویا یہ مجازی معنی مراد نہیں ہے بلکہ حقیقت ہے, اور اہل سنت والجماعت کا یہی عقیدہ ہے. اور اسی عقیدے کو ثابت کرنے کے لیے امام بخاری رحمۃ اللہ علیہ نے یہ باب قائم کیا ہے. اور باب کے عنوان میں پہلے قرآن پاک کی ایک آیت پیش کی سورہ انبیاء کی, وَنَدَعُوا الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ, کہ ہم انصاف کی ترازویں قائم کریں گے قیامت کے روز. ندعو الموازین, یہ موازین یہ میزان کی جمع ہے, موزون کی بھی جمع ہو سکتی ہے, لیکن یہاں اس آیت میں یقینی طور پر وہ میزان ہی کی جمع ہے. ہاں دوسری جگہوں فَمَّا مَنْ ثَقُلَتْ مَوَازِينُهُ, وہاں دوسرا احتمال موزون کی جمع والا بھی ہو سکتا ہے, لیکن یہاں دوسرا احتمال نہیں. یہاں تو یہ میزان وہ ہم ترازویں قائم کریں گے انصاف کی قیامت کے روز. القسط یہ کیا ہے؟ المیزان کی، یہ موازین کی صفت ہے. اب سوال پیدا ہوتا ہے جیسا کہ آپ نے نحو میں پڑھا ہوگا کہ صفت اور موصوف میں وحدت تثنیہ اور جمع کے اعتبار سے مطابقت ہوا کرتی ہے، تذکیر تانیث کے اعتبار سے بھی، اور یہاں قسط و واحد ہے، موازین جمع ہے، بلا قسط اس کی صفت کیسے بن سکتی ہے؟ تو بتلایا کہ قسط جو ہے مصدر ہے، اور جیسا کہ آپ نے نحو میں پڑھا ہوگا کہ مصدر جو ہے وہ محاواحد تثنیہ جمع ہر ایک کی صفت بن سکتا ہے. جیسے نحو آپ نے ہدایت النحو میں پڑھی ہوگی مثال زیدن ادنون زیدان ادنون زیدون ادنون، وہ تینوں کے لیے ایک ہی صیغہ لائے ہیں. تو مصدر گویا یہاں قسط ہے، اس لیے اس کو موازین کی جمع کے طور پر لیا گیا. بعض حضرات نے اس کے اندر مجاز بالحذف کا گویا یہ کیا کہ یہاں ذو الموازین ذوات القسط، یہاں ترازویں قائم کریں گے انصاف کی. گویا ذوات کا لفظ یہاں پر محذوف ہے، تو یہ ذوات جو مضاف ہے وہ اپنے مضاف الیہ کے ساتھ پھر یہ صفت موازین کی بنے گا. اور بعضوں نے قسط کو بجائے صفت کے مفعول لہو قرار دیا ہے کہ ہم یہ میزان اور ترازویں قائم کریں گے انصاف کے واسطے. لیوم القیامہ، قیامت کے دور، یہ لام جیسا کہ کئی معنوں میں آ سکتا ہے، لیکن یہ فی کے معنی میں اس کو علامہ نووی رحمۃ اللہ علیہ نے اسی کو راجح قرار دیا ہے کہ قیامت کے دن میں. ورنہ اعمال بنی آدم و قولہم یوزن، اور اب امام بخاری رحمۃ اللہ علیہ گویا یہ چیز ثابت کرنا چاہتے ہیں کہ قیامت کے روز باقاعدہ ترازو ہوگی. اس کے لیے ایک تو یہ آیت پیش کی، اور آگے اپنا دعویٰ پیش کرتے ہیں کہ انسانوں کے اعمال اور ان کا قول یہ تولا جائے گا. اب دیکھیے اہل سنت والجماعت جو ترازو کے قائل ہیں اور وزن اعمال کے بھی قائل ہیں، خود ان کے اندر آپس میں بھی وزن اعمال کی کیفیت کے سلسلے میں اختلاف ہے کہ اعمال تولے جائیں گے تو اس کی کیفیت اور اس کا طریقہ اور انداز کیا ہوگا. اس سلسلے میں تین قول، تین باتیں پیش کی جاتی ہیں. ایک قول تو اس سلسلے میں یہ ہے کہ اعمال کے تولنے کا مطلب یہ ہے کہ اصحاب اعمال، جو لوگ جنہوں نے اعمال انجام دیے ہیں ان کو تولا جائے گا. گویا خود انسان جو عمل کرنے والے ہیں ان کو ترازو میں رکھ کر کے تولا جائے گا، اور ان کا ہلکا اور بھاری ہونا وہ اعمال کے مطابق ہوگا. جیسے جس کے اعمال ہوں گے اسی کے مطابق وہ وزنی ہوگا اور اسی کے مطابق وہ ہلکا ہوگا. دنیاوی اعتبار سے وہ کتنا ہی بھاری بھرکم لمبا ترنگا معلوم ہوتا ہو، لیکن قیامت کے روز جب اس کو تولنے کے لیے رکھا جائے گا تو وہاں اس کے جسامت کے اعتبار سے نہیں بلکہ اس کے کیے ہوئے اعمال کے اعتبار سے اس کا وزنی اور ہلکا پن ہونا گویا معلوم ہوگا. تو گویا اسی کو، یعنی اصحاب اعمال کو، یہ قول علامہ محی السنہ بغوی نے اور حافظ ابن کثیر نے ذکر کیا ہے. اور جو لوگ اس کے قائل ہیں کون ہیں؟ شیخ یونس دامت برکاتہم فرماتے ہیں کہ اس کا قائل معلوم کرنے کی بڑی کوشش کی، لیکن قائل کی کے سلسلے میں کوئی نام آج تک میرے علم میں آیا نہیں. بس یہ قول تو نقل کیا جاتا ہے، اور اس قول کی دلیل میں ایک تو وہ روایت جو بخاری شریف ہی کی کتاب التفسیر میں سورہ کہف کی تفسیر کے اندر امام بخاری رحمۃ اللہ علیہ نے جو ذکر کی ہے کہ اللہ تعالیٰ قیامت کے روز ایک لمبا ترنگا آدمی لایا جائے گا، اور اللہ تعالیٰ کے یہاں لائے زینو جناح بہوزتی، مچھر کے پر کے برابر بھی اس کا وزن نہیں ہوگا. اس سے ایک تو استدلال کیا ہے، اور دوسرا علی ابو المفرد اور مسند احمد نے جہاں حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ کا واقعہ ذکر کیا گیا ہے کہ ایک موقع پر سفر میں حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ مسواک لینے کے لیے پیلو کے درخت کے اوپر چڑھے تو ہوا کی وجہ سے آپ کی لنگی ذرا ہٹی اور آپ کی پنڈلیاں نظر آنے لگی. وہ بہت پتلی پتلی تھی، ان کی پتلی پتلی پنڈلیوں کو دیکھ کر بے اختیار حضرات صحابہ ہنس پڑے. یہ غیر اختیاری ہے، بعض جو ہے ہنسی غیر اختیاری ہوتی، وہ قابل اعتراض نہیں ہوتی. تو بہرحال بے اختیار بعض حضرات صحابہ کو ہنسی آ گئی. اس پر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ ان کے یہ پاؤں یا ان کی یہ پنڈلیاں جو ہیں اثقل فی المیزان من احد، کہ یہ میزان کے اندر ترازو کے اندر احد پہاڑ سے بھی زیادہ وزنی. یہ روایت خود ابن مسعود سے بھی ہے اور حضرت علی سے بھی ہے, الادب المفرد میں بھی ہے اور مسند احمد میں. بہرحال اس سے معلوم ہوا کہ گویا یہ اصحاب اعمال کو تولا جائے گا, لیکن اس قول کو تو کسی نے گویا اہل علم میں سے کسی متعین شخصیت کا نام نہیں لیا جاتا جیسا کہ ابھی میں نے عرض کیا. دوسرا قول اس سلسلے میں یہ ہے کہ صحائف اعمال, کیونکہ وہ اعمال خود کیسے ترازو میں رکھے جائیں گے, ایک بہرحال ایک قابل اعتراض چیز تھی. اس لیے خود اہل سنت و جماعت میں سے ایک گروہ اس طرف گیا کہ یہاں جو تولا جائے گا وہ صحائف اعمال, یعنی جن رجسٹروں میں اور جن گویا کاغذات کے اندر بندوں کے اعمال لکھے گئے ہیں وہ کاغذات, وہ کاپیاں, وہ رجسٹر تولے جائیں گے. چنانچہ اسی قول کو بہت سارے حضرات نے, علامہ ابن فورق ہیں اور امام الحرمین ہیں, ابو عبداللہ قرطبی ہیں, ابو العباس قرطبی ہیں, اور خود امام رازی رحمۃ اللہ علیہ نے تفسیر کبیر کے اندر عامۃ المفسرین کا قول اسی کو قرار دیا ہے, اور علامہ آلوسی رحمۃ اللہ علیہ نے تفسیر روح المعانی میں اسی کو جمہور کا قول قرار دیا گیا ہے گویا اہل سنت مسجد سے اچھے خاصی ایک جماعت بڑے بڑے علماء کی اس بات کی قائل ہے کہ اعمال کے تولنے کا مطلب یہ ہے کہ صحائف اعمال. ابن عمر رضی اللہ تعالیٰ عنہ کا ایک اثر بھی اس سلسلے میں ہے. تو بہرحال اس سے استدلال کا تو ان لوگوں کا استدلال جو ہے, ایک تو وہ حدیث بطاقہ سے ہے, حدیث بطاقہ ترمذی کے اندر موجود ہے, امام ترمذی نے اس کو حسن قرار دیا ہے اور مستدرک کے حاکم میں بھی ہے اور حاکم نے اس کو صحیح قرار دیا ہے. قیامت کے روز اللہ تعالیٰ ایک امتی کو بلائیں گے, امت محمدیہ کے ایک شخص کو, اور جو ہے 99 دفتر بڑے بڑے اس کے گناہوں سے بھرے ہوئے, ایک ایک دفتر اتنا بڑا کہ وہ حد نگاہ تک پھیلا ہوا, وہ سب اس کو بتلا کر کے پوچھا جائے گا کہ بھئی یہ تمہارے گناہ ہیں کیا, جو ہمارے اعمال لکھنے والے فرشتوں نے تمہارے ساتھ کوئی زیادتی اور ظلم تو نہیں کیا, یعنی کہیں ایسا تو نہیں کہ تم نے یہ گناہ نہ کیے ہوں اور پھر تمہارے نام پر چڑھا دیے گئے ہوں جیسے آج کل کی پولیس کرتی ہے. تو وہ آدمی کہے گا نہیں باری تعالیٰ, یہ سب گناہ میں نے کیے ہیں, کیا میں تو آپ کے فرشتوں نے, اعمال لکھنے والے فرشتوں نے میرے ساتھ کوئی زیادتی نہیں کی. تو باری تعالیٰ کی طرف سے پھر اس کو پوچھا جائے گا کیا تمہیں اس کا اقرار ہے, تو کہا ہاں. کیا تمہارے پاس کوئی عذر ہے, کبھی آدمی سے کوئی غلطی ہو جاتی ہے تو عذر بھی پیش کرتا ہے, میرے سے یہ اس طرح اس لیے ہو گیا, تو کہا میرے پاس کوئی عذر نہیں. پھر باری تعالیٰ کی طرف سے پوچھ کہا جائے گا جا تمہاری تمہارا ایک عمل ہمارے پاس ہے, ایک پرچی میں کلمہ لا الہ الا اللہ ہے, وہ اس کو دیا جائے گا, کہا جا جہاں اعمال تولے جاتے ہیں ترازو کے پاس وہاں جا کر کے تم یہ وزن اعمال والے اس مقام پر جاؤ اور اپنے اعمال کو کہ تولنے کے اس عمل کو دیکھو تاکہ تمہارے متعلق کیا فیصلہ ہوتا ہے. تو وہ کہے گا باری تعالیٰ میں جا کے کیا کروں گا, یہ 99 دفتر اتنے بڑے بڑے, اس میں یہ ایک پرچی کی کیا حیثیت کا نہیں, ہمارے یہاں کسی کے ساتھ ظلم نہیں ہوتا. چنانچہ اس کو وہاں جہاں اعمال تولے جا رہے ہیں ترازو لگی ہوئی ہے وہاں بھیجا جائے گا, اور پھر وہ ایک پرچی جس میں کلمہ تھا وہ ایک طرف پلڑے میں رکھی جائے گی اور دوسرے پلڑے میں وہ سارے 99 دفتر گناہوں کے, لیکن وہ اتنی بھاری ہوگی وہ سارے دفتر اس کے مقابلے میں ہلکے ثابت ہوں گے. بہرحال اس سے استدلال کیا گیا کہ صحائف اعمال یعنی اعمال جن دفاتر میں لکھے جاتے ہیں نام اعمال وہ تو لے جائیں گے, اور یہ ایک ایسی چیز ہے جو سمجھ میں آنے والی بھی ہے اور قابل اعتراض بھی نہیں. لیکن تیسرا قول اہل سنت والجماعت کا جس کو امام احمد ابن حنبل, علی ابن مدینی, ابن حزم ظاہری اور اسی طریقے سے جو ہے وہ اور بڑے بڑے امام بخاری رحمۃ اللہ علیہ بھی اسی طرف گئے ہیں, انہوں نے اختیار کیا ہے, وہ یہ ہے کہ خود اعمال کو تولا جائے گا. اسی کو اپنے اسی رجحان کو بتلانے کے لیے امام بخاری نے یہ الفاظ استعمال کیے, ورنہ اعمال بنی آدم, انسانوں کے اعمال و قولہم اور ان کا
कौल तोला जाएगा। अब ये कौलहुम को जो साथ में जोड़ा है तो हकीकत तो ये है कि आदमी की बातें जो है वो भी उसका एक अमल ही है जो ज़बान के ज़रिए से वजूद में आया है। जिन आज़ा से ये आमाल वजूद में आते हैं उन आज़ा की तरह नस्बत की वजह से आमाल को मुख्तलिफ नाम दिए जाते हैं। हाथ से जो अमल वजूद में आता है उसका अलग नाम है, पाँव से जो अमल वजूद में आता है उसका अलग नाम है, कान से जो अमल वजूद में आता है उसका अलग नाम है, तो आँख से जो अमल वजूद में आता है उसका अलग नाम है, ज़बान से वजूद में आने वाले अमल का नाम कौल है। तो अब गोया आमाल बनी आदम, इमाम बुखारी रहमतुल्लाह अलैह, गोया बनी आदम इंसानों के आमाल उसमें तो सभी आ जाता था लेकिन फिर भी उसको अलग से वह कौल हूँ और उनका कौल और एक नुस्खा काबूसी का जो है उसमें है वह अकवाल हूँ तूजन, उनके अकवाल को भी तोला जाएगा। तो ये लफ्ज़ कौल को अलग क्यों लाए हालांकि आमाल में वह आ जाता है। बात दरअसल ये है कि इमाम बुखारी रहमतुल्लाह अलैह की आदत, जैसा कि आप पूरी किताब पढ़ चुके, कहीं जब बाप का उन्वान कायम करते हैं और उसमें कोई चीज़ दलील दावे के तौर पर पेश करते हैं फिर वो जब महसूस करते हैं कि मैंने दावे के अंदर जिन अल्फाज को इस्तेमाल किया है उसको साबित करने के लिए कोई सरीह रिवायत उनकी शर्त के मुताबिक नहीं होती तो फिर वो अपने इस दावे के अंदर मज़ीद एक गया चीज़ का इजाफा कर देते हैं। यहाँ भी आमाल बनी आदम सूजन नहीं कहा, आमाल बनी आदम व कौलहुम, लफ्ज़ कौलहुम का मज़ीद क्या कर दिया, इजाफा कर दिया, क्योंकि अब कौलहुम को साबित करने के लिए यही रिवायत जो आगे आपने पढ़ी अभी, कलिमताने हबीबताने रहमान, दो कलमे ऐसे जो रहमान को महबूब और प्यारे हैं, क्योंकि वो कलाम है कौल है तो गया, और कौल चूँकि ज़बान का अमल है तो जब ज़बान का अमल तोला जाएगा तो दूसरे अज़ा के अमाल भी तोले जाएंगे, ये दावा ख़ुद ब खुद उससे साबित हो जाएगा कि उनकी ख़ास उनकी आदत उनका एक अंदाज है। बहरहाल इमाम बुखारी रहमतुल्लाह अलैह लफ्ज़ कौल उनका इजाफा इसीलिए किया। वक़ाल मुजाहिद अल-क़िस्तास वल-अदल बिर-रूमियत, अब इमाम बुखारी रहमतुल्लाह अलैह की आदत जैसा कि आप जानते हैं कोई लफ्ज़ आता है क़ुरान की आयत के अंदर या हदीस के अंदर तो उसकी लुगवी तहकीक भी कर लिया करते हैं, ज़रूरत महसूस करते हैं तो जितना लफ्ज़ इस आयत के अंदर जिसको उन्होंने तर्जमतुल बाब में बाब के उन्वान में पेश किया है वह नदाउल मवाज़ीन अल-क़िस्त, लफ्ज़ क़िस्त आया तो क़िस्त की लुगवी तहकीक को पेश करने के लिए उन्होंने हज़रत मुजाहिद रहमतुल्लाह अलैह जो अइमा तफसीर में से हैं और इमाम हज़रत अब्दुल्लाह इब्न अब्बास रज़ी अल्लाह तआला अन्हुमा के शागिर्द ख़ास हैं, उनके अक़वाल मुफस्सिरीन के यहाँ गोया मुस्तनद समझे जाते हैं, उनका कौल पेश किया कि अल-क़िस्तास वल-अदल बिर-रूमिया, क्योंकि यह लफ्ज़ क़िस्तास वज़नू बिल-क़िस्तास मुस्तकीम भी कुरान के अंदर आया है और इस लफ्ज़ क़िस्तास का मादा भी वही क़िस्त है तो उसके मतलब को वाज़ह करने के लिए उन्होंने हज़रत मुजाहिद का ये कौल पेश किया कि लफ्ज़ क़िस्तास रूमी ज़बान के अंदर इंसान के लिए बोला जाता है। व युकाल अल-क़िस्त मस्दरुल मुक़्सित, और युकालो यहाँ गोया कायल को इन्होंने जो है मुबहम रखा है, शुर्राह अगर हाफिज ने तो इसका इजहार नहीं किया लेकिन दूसरे शुर्राह बतलाते हैं कि युकालो में इशारा इनका अबू उबैदा मामर इब्न मुसन्ना जिनके अक़वाल को आम तौर पर इमाम बुखारी किताब तफसीर के अंदर भी पेश करते हैं उनकी किताब मजाजुल कुरान से लेकर के, तो यहाँ युकालो का कायल जो हैं वो अबू उबैदा हैं, वो यूँ कहते हैं क़िस्त ये मुक़्सित का मस्दर है। अब यहाँ क़िस्त मुक़्सित का मस्दर कैसे बनेगा भाई, इसलिए कि मुक़्सित जो है वो तो बाबे इफ़ाल से इसमें फ़ाइल का सेगा है और क़िस्त जो है वो तो मुजर्रद में है, तो इमाम अल्लामा किरमानी रहमतुल्लाह अलैह फरमाते हैं कि मुक़्सित ये मज़ीद फ़ी है तो उसका जो मुजर्रद है वो क़िस्त है, तो गोया ये मुजर्रद का मस्दर है, इस माना करके मज़ीद फ़ी के लिए भी इसको मस्दर करार दिया जा सकता है और वो आदिल। लेकिन यहाँ एक दूसरी बात भी कही गई है कि इमाम बुखारी रहमतुल्लाह अलैह बतलाना ये चाहते हैं कि लफ्ज़ क़िस्त ये इंसाफ के माने में इस्तेमाल होता है और जो है ये अमल कासितो
काशी लगे इससे इसमें फाइल का सेगा अगर लाते हैं बाबे इफ़ाल में तो वो इंसाफ करने वाले के माने में, और अगर मुजर्रत के अंदर लाते हैं तो वो जालिम के माने में इस्तेमाल होता है। वह मलकासी तो फ़ौल जाहिर, वैसे तो असत यकसे तो कस्तन व किस्तन मस्दर के फ़र्क की वजह से भी माने में तब्दीली हो जाती है। जैसे वजद यजदो मौजदतन व वजदतन वजदन, मौजदतन अगर मस्दर माना जाए तो वो गुस्से के माने में आता है, गज़बनाक होने के माने में, और वजद अगर मस्दर माना जाए तो वो गमगीन होने के माने में इस्तेमाल होता है। कसत यकसतो में अगर उसका मस्दर जो है किस्त काफ के कसरे के साथ माना जाए तो वो इंसाफ के माने में, और काफ के फतेह के साथ माना जाए कस्त तो वो जुल्म और जोर के माने में। वैसे अरबी जबान में बहुत से कलिमात ऐसे हैं जिनको कलिमात मुतजादा कहा जाता है, यानी एक ही कलमे के दो माना और दोनों माना ऐसे कि दोनों एक दूसरे से एक दूसरे के जिद हैं। जैसे रगेबा है तो रगेबा का सिला सिले से भी फ़र्क करते हैं, रगेबा इला, इला अगर सिला लाया जाए तो किसी चीज़ के माइल होने और मोहब्बत करने के लिए बोला जाता है, और अन अगर सिला लाया जाए तो नफरत के लिए इस्तेमाल किया जाता है। इस तरह ये कहा गया कि ये लफ्ज़ किस्त जो है वो भी यूँ समझिए कि वो कलिमात मुतज़ाद्दा में से है। अब अलबत्ता उसको बाबे इफ़ाल में ले जाएंगे तो यकीनी तौर पर उसका तर्जमा इंसाफ का ही करेंगे। अब अगर ये अक्सत बना है किस्त से, यानी बाबे किस्त जिसका तर्जमा किया गया था इंसाफ, तो उस सूरत में बाबे इफ़ाल जो है वो सही रूगत का मादा देता है, फ़ायदा देता है। आपने इल्म सर्फ के अंदर खासियत या अब्बाब पढ़ी होगी तो बाबे इफ़ाल की बहुत सारी खासियतें हैं, उनमें से एक खासियत ये भी है कि वो सलब माखद के लिए आता है, ना जिस मादे से बाबे इफ़ाल को बनाया जाएगा उस मादे को मसलूब गया ख़त्म कर लिया गया मन उसकी नफ़ी करने के लिए बाबे इस्तेमाल बाबे इफ़ाल को इस्तेमाल किया जाता है, और कभी वो सैरूरत का माना देने के लिए। तो अगर इसको कस्त से माने अक्सत को तो उस सूरत में गोया अक्सदा यानी सारा मसलूबल कस्ते, कि ये आदमी जो है वो जुल्म से गोया मसलूब हो गया, यानी जुल्म उसके अंदर से जुल्म निकाल दिया गया, इंसाफ आ गया। उस सूरत में अगर यह कस्त से बना है तो ये बाबे इफ़ाल के हमजे को जो है सलब के लिए मानेंगे, सलब माखज के लिए, और अगर वो किस्त से बना है तो सैरूरत के लिए, सैरूरत का माना देने के लिए भी आता है। अलबनतिन नाकतो इसारतिन नाकतो ज़ात लबनी, अतफलतिन मरातो इसारतिन मरातो ज़ात तिफली। तो यहाँ बाबे इफ़ाल सैरूरत के माने में, तो अगर ये किस्त से हो तो उस सूरत में अक्सत यानी सारा रजुलो ज़ा किस्तिन ज़ादली, इंसान जो है वो इंसाफ वाला बन गया। तो बहरहाल बाबे इफ़ाल में उसका तर्जमा इंसाफ ही का करेंगे, और मुजर्रद में वो जुल्म के माने में। आगे रिवायत पेश करते हैं, इमाम बुखारी रहमतुल्लाह अलैह ने इस रिवायत को इससे पहले किताब दावात में अपने उस्ताद ज़ुहैर इब्न हर्ब से और किताब अल-इमाम में अपने उस्ताद क़ुतैबा इब्न सईद से जिक्र किया है, और यहाँ अहमद इब्न अशकाफ के हवाले से पेश करते हैं। कुल तीन जगह ये रिवायत इस किताब में आई है। तो आगे इसी यह हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु की रिवायत कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कलिमतान हबीबतान इलर्रहमान, दो कलमे ऐसे हैं जो रहमान को महबूब हैं। हबीबा हबीब ये फ़ईल के वज़न के ऊपर है, और जैसा कि आप जानते हैं फ़ईल का वज़न जो है वो कभी इसमें फ़ाइल का माना देने के लिए आता है, कभी इसमें मफ़ूल का। यहाँ हबीब जो आया है वो इसमें मफ़ूल के माने में, हबीब बमाना महबूब। हबीबतान इलर्रहमान, दो कलमे ऐसे हैं जो रहमान को महबूब और प्यारे हैं, क्योंकि इन कलमों में अल्लाह ताला की सिफात को बयान किया गया है, अल्लाह ताला को प्यारे हैं, और कलमा का पढ़ने वाला भी अल्लाह को प्यारा है। और आगे खफीफतान अलल लिसान और सकीलतान फिल मीज़ान, ज़बान के ऊपर हल्के और तराजू के अंदर भारियाँ। खफीफ ये भी फ़ईल के वज़न पर है और सकील ये भी फ़ईल के वज़न पर है, लेकिन यहाँ ये दोनों इसमें फ़ाइल के माने में,
यहाँ तीन शेरे फैल के आए हैं, पहले वाला शेरा इसमें मफूल के माने में और बाकी दो शेरे इसमें फाइल के माने में, कि वह ये कलमे ज़बान के ऊपर हल्के, क्योंकि अल्लाह को बहुत प्यारे हैं, शायद किसी को ख्याल हो तो उसकी अदायगी मुमकिन दुश्वार हो, तो कहा नहीं, उसकी अदायगी बड़ी आसान है, ज़बान पर बड़े हल्के हैं, तो फिर किसी को ख्याल हो कि ज़बान पर हल्के हैं तो कोई सवाब भी कोई ज़्यादा नहीं मिलता होगा, कहा नहीं, सतीलता ने फिर मीज़ान तराजू के अंदर बड़े भारी हैं, उसका सवाब भी बहुत ज़्यादा है। और यह है सुबहानल्लाह व बिहम्दिही सुबहानल्लाह अज़ीम, ये कलेमतान अपनी तीनों सिफात के साथ, इसको आम तौर पर शुर्रा कहते हैं कि ये खबर मुकद्दम है, और सुबहानल्लाह व बिहम्दिही सुबहानल्लाह अज़ीम ये मुब्तदा मौखर है। अलबत्ता अल्लामा इब्न हुमाम रहमतुल्लाह अलैह जो हैं वो जैसा कि आम तौर पर इस जुमला इस्मिया का की बनावट होती है, वो कहते हैं कि नहीं, ये कलमतान अपनी तीनों सिफात के साथ मुब्तदा और सुबहानल्लाह व बिहम्दिही सुबहानल्लाह अज़ीम उसकी खबर है, जैसा कि जुमला इस्मिया का असल अंदाज यही होता है। बहरहाल इमाम बुखारी रहमतुल्लाह अलैह ने इस हदीस के ज़रिए से वो जो मकसद था, अहले सुन्नत जमात कहते हैं कि खुद आमाल को तोला जाएगा और वज़न आमाल जो अहले सुन्नत मानते हैं कहाँ और मुतज़िला के नज़रिए की तरदीद मकसूद है। इस सिलसिले में हज़रत अबू दर्दा रज़ी अल्लाह ताला अन्हु की रिवायत भी अबू दाऊद शरीफ के अंदर है कि क़यामत के रोज़ तराजू के अंदर सबसे वज़नी चीज़ जो है वह अच्छे अखलाक होंगे, लेकिन वह रिवायत चूँकि इमाम बुखारी की शर्त पर नहीं है इसलिए उसको इन्होंने पेश नहीं किया है। बहरहाल इमाम बुखारी रहमतुल्लाह अलैह ने इस बाब के ज़रिए से अहले सुन्नत और जमात के मौक़िफ़ को और उनके अकीदे को साबित किया है और उसको पेश किया है। हम सबको वह इसका यकीन रखना चाहिए कि हाँ, क़यामत के रोज़ बाकायदा तराजू कायम होगी और उस तराजू में अमाल को तोला जाएगा, इसलिए हमें चाहिए कि दुनिया में रहते हुए अपने अमाल किन चीज़ों से वज़नी बनते हैं, उनको वज़नी बनाने वाले जो अवामिल हैं असबाब हैं उनको इख्तियार करते हुए अपने अमाल को ज़्यादा से ज़्यादा वज़नी बनाने की कोशिश करें। और वज़नी बनते हैं दो चीज़ों से, एक तो है इखलास और दूसरा है इत्तिबा, उसी को सिद्क से ताबीर करते हैं, सिद्क और इखलास, यानी कोई भी अमल खालिस अल्लाह तबरक तआला के लिए अगर अंजाम दिया जाएगा तो अल्लाह के लिए अंजाम देने अल्लाह के लिए करने की वजह से वो अल्लाह के यहाँ वज़नी है, और साथ ही साथ उसके अंजाम देने के लिए और उसको करने के लिए जो तरीक़ा इख्तियार किया जाएगा वो होगा जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बतलाया है। नमाज आप खालिस अल्लाह के लिए पढ़ें, दिखलाने के लिए शोहरत के लिए न पढ़ें, और फिर पढ़ें उस तरह जैसा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ के बतलाया है। तो गोया हर अमल के अंदर वज़न लाने वाली दो चीज़ें हैं, इखलास है और इत्तिबाए सुन्नत, उसी को सिद्क से ताबीर किया जाता है। ज़रूरत है कि उसका अहतमाम किया जाए। सबसे पहली रिवायत उन्होंने इन्नमल आमालु बिन्नियात पेश की थी, जिसमें इखलास की तरफ इशारा था, और चूँकि कोई भी आदमी जब कोई अमल अंजाम देता है तो उस अमल को अंजाम देने के लिए पहले उसका इरादा उस अमल के अंजाम देने की तरफ मुतवज्जे होता है, और उसी इरादे के मुतवज्जे होने को ताबीर किया जाता है काई से नीयत से, उसी को नीयत कहते हैं। तो बंदे के आमाल की इब्तिदा नीयत से होती है, और ये बंदों के आमाल का आखिरी मामला जो क़यामत के रोज़ अल्लाह ताला के यहाँ होगा वो ये है कि अल्लाह ताला बंदों के आमाल को तराजू में तोलेंगे और उसी के मुताबिक लोग जन्नत या जहन्नम में जाएंगे। वह बंदे के अमल के साथ सबसे पहली चीज़ जो जिसकी वजह से वो वजूद में आया था नीयत थी, और सबसे आखिरी चीज़ जो है क़यामत के रोज़ अल्लाह की तरफ से उसका वज़न। इस माना करके कि किताब की आखिरी हदीस को अगली यानि पहली हदीस के साथ मुनासबत हो जाएगी। बहरहाल हमें चाहिए कि हम अपनी ज़िंदगियों को नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम के तरीक़ों के मुताबिक उस्तवार करने का अहतमाम करें, और जो भी अमल करें खालिस अल्लाह ताला की रज़ा और खुशनूदी के लिए होना चाहिए। बड़े से बड़ा अमल अगर किसी गैर गलत नीयत से किया जाएगा तो अल्लाह ताला के यहाँ उसकी कोई कदर कीमत नहीं है। और एक छोटा सा अमल भी है लेकिन अगर इखलास के साथ है तो वह आदमी की निजात के लिए काफ़ी है। अल्लाह ताला हमको इसकी तौफीक और सआदत अता फरमाए। وآخر دعوانا أن الحمد لله رب العالمين. سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيره لا إله إلا الله الأحد الصمد الذي لم يلد ولم يولد ولم يكن له كفوا أحد لا إله إلا الله الحنان المنان بديع السماوات والأرض ذو الجلال والإكرام اللهم لك الحمد كله ولك الشكر كله ولك الملك كله وبيدك الخير كله وإليك يرجع الأمر كله اللهم لا أحصي ثناء عليك أنت كما أثنيت على نفسك اللهم لك الحمد حمدا دائما ما دوامي ولك الحمد حمدا خالدا ما خلودي ولك الحمد حمدا لا منتهى له دون مشيئتك ولك الحمد حمدا لا يمد قائله إلا رضاك ولك الحمد حمدا إن كل طرفة عين وتنفس كل نفس اللهم يا عليم يا حليم يا كريم يا رحيم اللهم يا كبير يا سميع يا بصير يا من لا شريك له ولا وزير له ويا خالق الشمس والقمر المنير ويا عصمة البائس الخائف المستجير ويا رازق الطفل الصغير ويا جابر العزم الكثير ندعوك دعاء البائس الفقير كدعاء المضطر الغريب دعاء من خزت لك ربته وفازت لك عبرته وذل لك جسمه ورغم لك انفه اللهم لا تجعلنا بدعائك ربنا شقيا وكن لنا رؤوفا رحيما اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما صليت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد اللهم بارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما باركت على سيدنا إبراهيم وعلى آل سيدنا إبراهيم إنك حميد مجيد اللهم صل صلاة كاملة وسلم سلاما تاما على سيدنا محمد تنحل به العقد وتنفرج به الكرب وتقضى به الحوائج وتنال به الرغائب ويستسقى الغمام بوجهه الكريم وعلى آله وصحبه في كل لمحة ونفس بعدد كل معلوم لك اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد صلاة تنجينا بها من جميع الأهوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميع الخيرات في الحياة وبعد الممات إنك على كل شيء قدير يا رب صل وسلم دائما أبدا على حبيبك خير الخلق كلهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما رب اجعلنی مقیم الصلاۃ ومن ذریتی ربنا وتقبل دعا ربنا اغفر لی ولوالدی وللمؤمنین یوم یقوم الحساب رب ارحمهما کما ربیانی صغیرا رب زدنی علما رب اغفر وارحم وانت خیر الراحمین اللهم اغفر لنا ذنوبنا كلها دقها وجلها علانيتها وسرها اولها واخرها ظاهرها وباطنها اللهم انا نتوب اليك من المعاصي كلها لا نرجو اليها ابدا اللهم مغفرتك اوسع من ذنوبنا ورحمتك ارجى عندنا من اعمالنا اللهم انك غفور كريم رحيم تهيب العفو عنا يا كريم اللهم انا نسالك رضاك والجنه اللهم انا نسالك رضاك والجنه اللهم انا نسالك رضاك والجنه ونعوذ بك من سخطك والنار ونعوذ بك من سخطك والنار ونعوذ بك من سخطك والنار اللهم ان قلوبنا ونواسينا وجوارحنا بيدك لم تملكنا منها شيئا فإذا فعلت ذلك بنا فكن أنت ولينا فكن أنت ولينا واهدنا إلى سواء السبيل اللهم حبب إلينا الإيمان وزينه في قلوبنا وكره إلينا الكفر والفسوق والنسيان واجعلنا من الراشدين اللهم آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها ومولاها اللهم وفقنا لما تحب وترضى من القول والعمل والفعل والنية والهدى اللهم اجعلنا هادين مهتدين غير ضالين ولا مضلين سلما لأوليائك وحربا لأعدائك نحب بحبك من أحبك ونعاني بعداوتك من خالفك من خلقك اللهم أغننا بالعلم وزينا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية إليك ربي فحببني وفي نفسي لك ربي فدللني وفي عين الناس فأعزني ومن سيء الأخلاق فجنبني وعلى صالح الأعمال فقبلني اللهم اجعل حبك أحب الأشياء إلي واجعل خشيتك أخوف الأشياء إني وابطلني حاجات الدنيا بالشوق إلى لقائك وإذا قررت عنا للدنيا من دنياهم فأقررني من عبادتك اللهم أعني على ديني بالدنيا وعلى آخرتي بالتقوى اللهم أصلح لي ديني الذي هو عصمة أمري وأصلح لي دنياي التي فيها معاشي واصلح لي آخرتي التي فيها معادي اللهم اجعل الحياة زيادة لي في كل خير واجعل الموت راحة لي من كل شر اللهم متعنا بأسمائنا وأبصارنا وقواتنا ما أحييتنا اللهم اجعل الوارث منا اللهم اجعل سارنا على من ظلمنا اللهم انصرنا على من عادانا ولا تجعل مصيبتنا في ديننا ولا تجعل الدنيا اكبر همنا ولا مبلغ علمنا ولا تسلط علينا من لا يخافك ولا يرحمنا اللهم زدنا ولا تنقصنا واكرمنا ولا تهنا واعطنا ولا تحرمنا واغفرنا ولا توسل علينا واغننا انت وارضانا اللهم الهمنا رشادنا وعيذنا من شرور أنفسنا اللهم إنا نسألك الهدى والتقى والعفاف والغنى اللهم إنا نسألك علما نافعا ورزقا واسعا حلالا طيبا وشفاء من كل داء اللهم إنا نسألك الصحة والعفة والأمانة وحسن الخلق والرضا بالقدر اللهم لا سهل إلا ما جعلته سهلا وانت تجعل الحزن سهلا الى شيء لا اله الا الله العلي الكريم سبحان الله رب العرش العظيم والحمد لله رب العالمين نسألك موجبات رحمتك وعزائم مغفرتك والعصمة من كل ذنب والغنيمة من كل بر والسلامة من كل اسم. لا تدع لنا ذنبا إلا غفرته ولا هما إلا فرجته ولا ضرا إلا كشفته ولا حاجة هي لك رضا إلا قضيتها يا أرحم الراحمين. اللهم إنا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الأعداء. اللهم إنا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك. اللهم اكفنا بحلالك عن حرامك واغننا بفضلك من سواك. اللهم آتنا أفضل ما تودي عبادك الصالحين. اللهم لا تنزي منا صالح ما أعطيتنا. اللهم استر عوراتنا وآمن رواتنا. اللهم أحسن عاقبتنا في الأمور كلها وأجرنا من خزي الدنيا وعذاب الآخرة. اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك محمد صلى الله عليه وسلم. وأنت المستعان وعليك البلاء ولا حول ولا قوة إلا بالله العلي العظيم. اللهم اغفر لأمة محمد صلى الله عليه وسلم. اللهم ارحم أمة محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة محمد صلى الله عليه وسلم. اللهم أصلح أمة محمد صلى الله عليه وسلم. اے اللہ تو ہمارے گناہوں کو معاف فرما. گنہگار ہیں, خطا کار ہیں, قصوروار ہیں. اے اللہ اب تک کی ہماری زندگی تیری نافرمانیوں میں گزری, تو نے جن کاموں کو کرنے کا حکم دیا ان کو بجا نہیں لائے, تو نے جن چیزوں سے منع فرمایا انہی کا ارتکاب کرتے رہے, گناہ کر کر کے لذتیں حاصل کرتے رہے اور تیرا دیا ہوا رزق کھا کھا کر تیرا مقابلہ کرتے رہے. اے اللہ اگر تو نے ہماری مغفرت نہیں فرمائی ہمارا کوئی ٹھکانہ نہیں رہے گا. مولا معاف کر دے, مولا معاف کر دے, مولا معاف کر دے. تجھے معافی بہت پسند ہے. بندے جب تجھ سے اپنے گناہوں کی مغفرت چاہتے ہیں خوش ہو کر تو فرشتوں سے کہتا ہے کہ یہ بندہ جانتا ہے کہ اس کے گناہوں کو میرے علاوہ کوئی معاف نہیں کر سکتا. یقیناً اے اللہ ہمارے گناہوں کو آپ ہی معاف کر سکتے ہیں. ہماری مغفرت فرما, ہمارے والدین کی مغفرت فرما, ہمارے اہل و عیال کی مغفرت فرما, ہمارے بھائی بہن, ہماری اولاد در اولاد کی مغفرت فرما, ہمارے عزیز اور اقارب کی مغفرت فرما, ہمارے اساتذہ اور مشائخ کی مغفرت فرما, ہمارے دوست اور احباب کی مغفرت فرما, ہمارے محسنین و متعلقین, مخلصین و محبین کی مغفرت فرما, جنہوں نے ہم سے دعاؤں کے لیے کہا لکھا, جو ہم سے دعاؤں کی توقع اور امید رکھے ہوئے ہیں, اللہ ان کی مغفرت فرما. تمام مسلمین و مسلمات, مومنین و مومنات, پوری امت محمدیہ کی مغفرت فرما. اے اللہ ہمارے چھوٹے اور بڑے, ظاہر اور پوشیدہ, اگلے اور پچھلے سارے گناہوں کو معاف فرما, ہماری سیئات کو حسنات سے مبدل فرما. اے اللہ ہم تو گناہوں کے عادی ہو چکے ہیں, عافیت کے ساتھ گناہوں کی عادتیں چھڑوا دے, گناہوں کی نفرت اور نیکیوں کی رغبت ہمارے قلوب کے اندر ڈال دے. اے اللہ ایک لمحے کے لیے بھی تیری معصیت اور تجھ سے غفلت میں مبتلا ہونے سے ہماری پوری پوری حفاظت فرما. اے اللہ تیری مرضیات پر تو ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت ہمارے قلوب کے اندر ڈال دے. اللہ تمام رذائل سے ہم کو پاک اور صاف فرما, کفر و شرک سے, شقاق و نفاق سے, عجب سے, کبر سے, خود بینی اور خود پسندی سے، بغض سے، کینہ سے، حسد سے، بخل سے، شوق سے، شہوت سے، غضب سے، ریا اور سماع سے، حرص اور طمع سے، سوال اور شرف نفس سے، دنیا کی مال کی جاہ کی محبت سے، اللہ تمام رضائل سے ہم کو پاک اور صاف فرمانا، محاسن اخلاق سے مزین فرمانا، ایمان و یقین سے، اسلام و طاعت سے، تقوی و طہارت سے، اخلاص و للہیت سے، زہد و ورا سے، تسلیم و رضا سے، صبر و شکر سے، عفت و عصمت سے، جود و سخا سے، تواضع و انکساری سے، تیری ذات عالی پر کمال یقین اور توکل کے اخلاق حسنہ سے، اللہ تو ہمیں مزین فرما، تیری معرفت و محبت کے انوار سے اللہ ہمارے قلوب کو منور فرما، تیری یاد سے ہمارے دلوں کو آباد فرما، اللہ تو ہمارے قلوب کو قلوب سلیمہ و منیبہ اور نفوس کو نفوس مطمئنہ بنا دے، دوا میں ذکر اور دوا میں طاعت کی ہمیں توفیق عطا فرما، تمام اعمال میں اخلاص، اتباع اور احتساب کی کیفیت نصیب فرما، ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو اللہ صحت، قوت، عافیت، سلامتی، دنیا آخرت کی بھلائیوں سے مالا مال فرما، ہماری تمام ضرورتوں کی اللہ تو اپنے خزانہ غیب سے کفالت فرما، ہمیں کسی کا محتاج اور دستنگر نہ بنا، ہماری روزیوں میں برکت اور وسعت عطا فرما، اللہ ہماری اولادوں کو اور تمام طلبہ کو عقائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے آراستہ فرما، برے اخلاق، برے کردار و گفتار، برے عادات و اطوار، بری صحبتوں، برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے ان کی پوری پوری حفاظت فرما، اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر، ان کو ہماری آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور، ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا دے، اللہ یہ طلبہ جو اپنی تعلیم مکمل کر کے یہاں سے جا رہے ہیں، اللہ ان میں سے ہر ایک کو تو اپنے دی علم دی ایمان و اسلام کی اشاعت کے لیے، حفاظت کے لیے، خدمت کے لیے بے انتہا قبول فرما لے، اے اللہ طلب علمی کے زمانے کی غفلتوں اور کوتاہیوں کو معاف کر دے، اس کی وجہ سے اے اللہ علمی خدمات سے محروم نہ فرما، ان میں سے ہر ایک کو ہدایت کا چراغ بنا، مفتاح للخیر بنا، مغلاق للشر بنا، اے اللہ زندگی کے ہر موڑ پر ان کے رہنمائی، دستگیری اور مشکل کشائی فرما، اے اللہ ان سے، ان کے اساتذہ، ان کے والدین اور ان کے مربیوں نے جو اچھی اچھی امیدیں اور توقعات قائم کی ہیں، اللہ ان کو ان سے بڑھ کر کے بنا دے، اپنے فضل کا معاملہ فرما دے، ان میں سے ہر ایک کو اے اللہ تو دینی خدمت کے لیے قبول فرما، کسی کو بھی ضائع نہ ہونے دے، کسی کو بھی اس راہ سے ہٹنے نہ دے، فتنوں سے ان کی پوری پوری حفاظت فرما، ان کی ضروریات کی اپنے خزانہ غیب سے کفالت فرما کر پورے استغنا کے ساتھ دین کی خدمت میں مشغولی ان کو نصیب فرما دے، اللہ ہمیں اور ہمارے اہل و عیال کو نمازوں کا قائم کرنے والا بنا دے، نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا، نماز کو کا خشوع خضوع ہمیں عطا فرما، نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمور فرما، عبادات کا اہتمام نصیب فرما، آنے والے ماہ مبارک کے انوار، برکات، ثمرات سے ہمیں حج وافر عطا فرما، اللہ اس کی وصولیابی کی توفیق عطا فرما، معاملات کی درستگی عطا فرما، معاشرت کا حسن عطا فرما، آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما، آپس کی حق تلفیوں سے اے اللہ ہماری پوری پوری حفاظت فرما، مختلف حیثیتوں سے جو ذمہ داریاں اور فرائض منصبی اے اللہ تو نے ہم پر لازم کیے ہیں، پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی ہمیں توفیق و سعادت عطا فرما، ان کی ادائیگی میں ادنا خیانت اور بددیانتی کے ارتکاب سے ہماری پوری پوری حفاظت فرما، اے اللہ ہمیں اپنی کمیوں، اپنی کوتاہیوں، اپنے قصور، اپنے عیوب و ذنوب کا ادراک و احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما، اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما، मालूम नहीं कहाँ और कब जिंदगी की शाम हो जाए। अल्लाह ऐसी हालत में हमारी मौत आवे कि हमारे दिल ईमान के नूर से मुनव्वर हों, ज़बान पर कलमाए तैयबा जारी हो, तो हमसे राजी हो और हम तुझसे राजी हों। तेरे और तेरे बंदों के हुकूक में से कोई हक हम पर वाजिब अदा बाकी न रह गया हो। अल्लाह ऐसी हालत में मौत अदा फरमा, कब्र के अदाब से हिफाजत फरमा, महशर की होनाकियों से हिफाजत फरमा, उस दिन की रसवाई से बचा ले, उस दिन अपने अर्श अजीम का साया नसीब फरमा, अपने हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम के मुबारक हाथों हौज़े कौसर का जाम नसीब फरमा, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की शिफात में रहमत फरमा। अल्लाह नेकियों के पर्दे को झुका दे, दाने हाथ में नामाए आमाल नसीब फरमा, पुल सिरात पर से आफियत के साथ गुजार कर जहन्नम के अज़ाब से पूरे पूरी हिफाजत फरमा कर अल्लाह जन्नत के अंदर दुखूल अव्वली नसीब फरमा। अल्लाह हमारे बीमारों को सेहत कामिला आजिला मुस्तमिल्ला अता फरमा, ख़ास तौर पर हज़रत मौलाना अब्दुल्ला साहब को और हज़रत मौलाना तलहा साहब और उनकी अहलिया को। अल्लाह और जो हमारे बुजुर्गों में से बीमार हैं सबको अल्लाह सेहत कामिला आजिला मुस्तमिल्ला अता फरमा, मकरूज़ों के कर्ज़ों के अदायगी की शक्लें पैदा फरमा, परेशान हालों की परेशानियों को दूर फरमा, हाजतमंदों की हाजतें पूरी फरमा, क़ैद बंद में महबूसों को रिहाई नसीब फरमा, मुकदमात में महबूसों को बरी फरमा, जिनके मुकदमात ज़ेर सिमात हैं अल्लाह उनकी बरात के फैसले फरमा दे। अल्लाह मुद्दतें गुजर गई, अल्लाह तमन्नाओं में पड़े हुए हैं, अल्लाह इन ज़ालिमों के जुल्म को ख़त्म फरमा, अपने फ़ज़्ल का मामला फरमा दे, तो राज़ी हो जा। अल्लाह इनके लिए बरात के फैसले फरमा दे, अल्लाह इनके लिए बरात के फैसले फरमा दे। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम के अल्लाह उम्मती जहाँ कहीं भी हो उसके ईमान व इस्लाम की जान व माल की इज्जत व आबरू की अहल व याल की तिजारत व ज़रात व कारोबार की हर चीज़ की पूरी पूरी हिफाजत फरमा। अल्लाह जो अल्लाह जो जिस मुसीबत में गिरफ्तार है उससे नजात अता फरमा, बेघरों को घर अता फरमा, बेसहाराओं को सहारा अता फरमा, बेरोज़गारों को रोज़गार अता फरमा, बे औलादों को औलाद अता फरमा, जिनकी औलादें नाफरमान हैं अल्लाह उनके औलादों को तो तेरा और उनके माँ बाप का मुती व फरमा बरदार बनाकर माँ बाप की आँखें ठंडी फरमा, जिनकी औलादें शादी की उम्रों को पहुँच चुकी हैं सालह जोड़ अता फरमा कर उनकी निकाह की सूरतें पैदा फरमा, जिनकी इज़्ज़ाती ज़िंदगियाँ तलखी का शिकार हैं उनको इज़्ज़ाती ज़िंदगी की खुशगवारियाँ अता फरमा। अल्लाह भी जो दो निकाह हुए दोनों में बे इंतहा खैर व बरकत मुकद्दर फरमा, दोनों जोड़ों में आपस में मवद्दत और रहमत पैदा फरमा, हर एक को एक दूसरे के हुकूक की अदायगी का ज़्यादा से ज़्यादा अहतमाम नसीब फरमा कर आपस की हमदर्दियों से इनकी पूरी पूरी हिफाजत फरमा, नेकी और भलाई के कामों में हर एक को एक दूसरे का मुईन व मददगार और गुनाह और बुराई के कामों से एक दूसरे की हिफाज़त का जरिया बना। अल्लाह इज़्दिवाजी ज़िंदगी की हकीकी खुशियों से अल्लाह इनको मालामाल फरमा, इन निकाहों को निगाह और शर्मगाह की इफ़त व इस्मत और पाकीज़गी और औलाद सालेह के वजूद में आने का जरिया बना, इनकी रोज़ियों में बरकत और वसअत अता फरमा, और निकाह की नस्बत से जितनी खैर और भलाई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मांगी और बतलाई है इनको अता फरमा, निकाह की नस्बत से जिन शुरू और बुराइयों से पना चाही गई है इससे इनकी हिफाजत फरमा। अल्लाह पूरे आलम में उम्मत मोहम्मदिया जहाँ कहीं मजलूमियत का शिकार है उसकी भरपूर नुसरत फरमा, जालिम के हाथ को जुल्म से रोक दे, शरीयत और आफजियत और खारजियत और नासीबियत के फितनों और शर और साजिशों से अल्लाह आलम इस्लाम की हिफाजत फरमा, अहले हक को गलबा और इख्तदार अता फरमा, अल्लाह ममालिक इस्लामिया के सरबराहों को हिदायत अता फरमा, बेदीनों मुल्हिदों की अल्लाह हुकूमत से और इख्तदार से इनकी अल्लाह निकाल कर अल्लाह दीनदार अमानतदार गैरत ईमानी से भरपूर हाथों में इख्तदार अता फरमा, जो अपने अपने इलाकों में शरीयत मुतहरा को जारी और सारी करने वाले हों, खिलाफत राशिदा के नहश पर खिलाफत इस्लामिया कायम फरमा, हरमैन शरीफैन की हिफाजत फरमा, तमाम मदारिस अरबिया मकातिब कुरानिया मराकिज़ दीनिया खानकाहों की मसाजिद की
تبلیغی اور دینی مراکز کی.
اور اللہ تیرے دین کا کام جہاں کہیں جن شکلوں میں ہو رہا ہے اور تیرے یہاں مقبول اور پسندیدہ ہے سب کی حفاظت فرما, کام کرنے والوں کی حفاظت فرما, ان کو اخلاص استقامت ہمت اور حوصلہ عطا فرما, ان کے راستے کی رکاوٹوں کو دور فرما, ان کی مشکلات کو آسان فرما, ان کی ضروریات کی کفالت فرما, ان کو مخلص اور فعال رجال کار عطا فرما, ان کاموں کو انجام دینے کے لیے ان کے مناسب اسباب و وسائل عطا فرما. اللہ اس جامعہ فیضان القرآن کو ہر نوع کی ترقیات سے مالا مال فرما, اس کے علمی اخلاقی انتظامی تعلیمی تربیتی اصلاحی معیار کو بلند سے بلند تر فرما, اس کے قائم کرنے والوں, چلانے والوں, پڑھانے والوں, پڑھنے والوں, تعاون کرنے والوں, تعلق محبت رکھنے والوں سب کو بے انتہا قبول فرما, اس کی تمام ضروریات کی اپنے خزانہ غیب سے حفاظت فرما, ہر قسم کے شروع کی تنافات بلیات مقاصد سے اس کی حفاظت فرما. اے اللہ ہم سب پر اپنا خصوصی فضل فرما دے. اے اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بھلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما, جن شرور اور برائیوں سے پناہ چاہیے اس سے ہماری اور پوری امت کی حفاظت فرما. اے اللہ دور دراز سے قرب و جواب سے تیرے بندے یہ سن کر کہ تیرے حبیب پاک صلی اللہ علیہ وسلم کے بابرکت ارشادات کا مقبول مجموعہ آج ختم ہو رہا ہے اور دعائیں قبول ہوتی ہیں, یہ سن کر کے آئے ہیں, بڑی تمناؤں کے ساتھ آئے ہیں. اے اللہ اس مجلس میں شریک ہر ایک کی جائز اور نیک مرادیں پوری فرما, جو مانگا وہ بھی عطا فرما, مانگنے سے رہ گیا وہ بھی عطا فرما, آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے, اب بھی اور آئندہ بھی محروم نہ فرما. اللہ ہمارے اساتذہ, ہمارے والدین, ہمارے اساتذہ, ہمارے مشائخ جنہوں نے ہماری تعلیم و تربیت کے لیے مشقتیں اٹھائی, تکلیفیں جھیلی, ہماری غفلتوں کو برداشت کیا, اللہ ان تمام کو ہماری طرف سے تو اپنی شایان شان بہترین بدلہ دنیا اور آخرت کے اندر عطا فرما, جو جا چکے ہیں ان کی قبروں کو نور سے بھر دے, اپنی رحمتوں مغفرتوں سے ڈھانپ لے, جنت الفردوس میں ان کو اعلیٰ مقام و مراتب عطا فرما, جو موجود ہیں ان کی عمروں میں ان کی صحت و قوت و عافیت میں, ان کے کارہائے خیر میں اے اللہ اور ان کی دینی ملی خدمات میں بے انتہا خیر و برکت عطا فرما کر ان کی قدردانی کی ہمیں توفیق عطا فرما. حضرت مانا ابراہیم صاحب دیولا کو بھی اے اللہ صحت کاملہ عاجلہ مستمرہ عطا فرما, ان کے آپریشن کو 100% کامیاب فرما کر صحت و شفا کا دریا بنا. اے اللہ ہم سب سے راضی ہو جا, ہم پر اپنا خصوصی فضل فرما لے, جو صلاحیتیں, جو قوا, جو نعمتیں, جو اسباب و وسائل تو نے ہمیں عطا فرمائے ہیں ان سب کو تیرے دین, علم دین, ایمان و اسلام کی اشاعت کے لیے, حفاظت کے لیے, خدمت کے لیے استعمال کرنے کی ہمیں توفیق عطا فرما. ان چیزوں کو دنیا کے پیچھے ضائع کرنے سے ہماری حفاظت فرما. اے اللہ ہمیں ابنائے دنیا میں سے نہ بنا, ابنائے آخرت میں سے بنا دے, ابنائے آخرت میں سے بنا دے, ابنائے آخرت میں سے بنا دے. اے اللہ ہم سب سے راضی ہو جا, ہم چاہیں یا نہ چاہیں ہماری پیشانیاں پکڑ پکڑ کر تو اپنی اطاعت و فرما برداری ہم سے کروا دے. ہم سب پر اپنا خصوصی فضل فرما. اللہ آج تک تجھ سے مانگ کر کبھی محروم نہیں ہوئے, اب بھی محروم نہ فرما. ربنا جینا کا طائبین فلا تردنا خائبین, ربنا تقبل منا انك انت السميع العليم, وتب علينا انك انت التواب الرحيم. صلى الله تعالى على خير خلقه سيدنا ومولانا محمد وعلى اله وصحبه اجمعين برحمته.